الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. حضور نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، زینوا مجالسکم بالصلاة علی فإن صلاتکم علی نور لکم یوم القیامہ، او کما قال علیہ الصلاة والسلام. ارشاد فرمایا کہ تم اپنی مجالس کو مجھ پر درود پڑھ کر آراستہ کیا کرو، کیونکہ تمہارا مجھ پر درود پڑھنا کل بروز قیامت تمہارے لیے نور ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، ہم آج پھر اپنے سلسلے درس بخاری شریف میں آپ کو خوش آمدید کہتے ہیں. حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے. مدنی چینل کے ناظرین، بنیادی طور پر اگر یہ بات دیکھی جائے تو ہمیں یہ سمجھ آئے گا کہ دین 7 شعبوں میں منقسم ہوتا ہے، عقائد، عبادات، معاملات، اخلاقیات اور آداب، معاشرت، اور اس کے بعد حلال اور حرام. انسان کے ایمان کے بعد تمام کی تمام چیزیں سب ہی اپنی جگہ ایک خاص اہمیت رکھتی ہیں، اور ہر ایک کے تحت بہت ساری چیزیں موجود ہیں، اور سب سے پہلا جو درجہ ہے وہ ایمان کا ہے، اسلام کا ہے، اور ہر ایک کی اپنی اپنی ایک اہمیت موجود ہے. اور آج کے اس سلسلے میں ہم ایک بہترین نظام معاشرت قائم کرنے کے حوالے سے ایک حدیث مبارکہ شامل کریں گے، اور مقصود اس سے یہ ہے تاکہ حصول علم کے بعد عمل کرنا آسان ہو سکے، کیونکہ علم کے بعد عمل کی ضرورت ہے، اور عمل جو ہے یہی انسان کو اس کی دنیا اور آخرت کے بارے میں بہتری کی راہ دکھاتا ہے. کہ انسان کے پاس اگر عمل ہے علم کے بعد، تو یہ عمل دنیا بہتر بنا دیتا ہے اور آخرت سرخرو ہو جاتی ہے، کیونکہ دنیا یہ دار العمل ہے اور آخرت اس کی جزا ہے. امام بخاری رحمت اللہ تعالی علیہ نے اس حوالے سے ایک حدیث مبارکہ بیان فرمائی. سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، المسلم من سلم المسلمون من لسانه ویده. ارشاد فرمایا کہ مسلمان وہ ہے کہ جس کے ہاتھ اور اس کی زبان سے دوسرے مسلمان سلامت رہیں، محفوظ رہیں. مدنی چینل کے ناظرین، یہ حدیث مبارکہ جوامع الکلم سے شمار کی جاتی ہے. جوامع الکلم وہ احادیث ہیں جنہیں محدثین نے ام الاحادیث سے شمار کیا ہے، اور غور کیجئے چند الفاظ ہیں مگر ان میں معنی کے سمندر موجزن ہیں. اس میں بندوں کی تمام حق تلفیوں سے بچنے اور تمام حقوق کی ادائیگی کی طرف اللہ تبارک و تعالیٰ کے پیارے محبوب علیہ السلام نے ہماری رہنمائی کر دی ہے. اس حدیث مبارک سے معلوم ہوا کہ کسی مسلمان کو اذیت دینا یہ کامل مومن کی نشانی نہیں ہے، بلکہ جس کسی نے بھی کسی مسلمان کو اذیت اور تکلیف میں مبتلا کر دیا تو در حقیقت उसने अल्लाह तबारक व ताला और उसके प्यारे महबूब सल्लल्लाहु अलैहि वसल्लम को अज़ियत दी। जी हाँ, तबरानी शरीफ में अल्लाह तबारक व ताला के प्यारे महबूब सल्लल्लाहु ताला अलैहि वसल्लम का ये फरमान मौजूद है। इरशाद फरमाया, मन आज़ा मुस्लिमन फ़क़द आज़ानी व मन आज़ानी फ़क़द आज़ल्लाह, कि जिसने बग़ैर किसी वजह शरई के मुसलमान को तकलीफ में मुबतला किया, अजियत में मुबतला किया, फरमाया उसने मुझे अजियत दी। मुसलमान को जो अजियत दे रहा है वह ऐसे ही है जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अजियत दी, और फरमाया जिसने मुझे अजियत दी उसने अल्लाह तबारक व ताला को ईजा दी। और याद रखें, जो भी शख्स अल्लाह तबारक व ताला और उसके प्यारे महबूब सल्लल्लाहु अलैहि वसल्लम को ईजा देता है, कुरान का उसके बारे में क्या फैसला है? अल्लाह तबारक व ताला ने इरशाद फरमाया, इन्नल्लज़ीना युज़ूनल्लाहा व रसूलहु लअनहुमुल्लाहु फिद्दुनिया वल्लाखिरा व अअद्दा लहुम अज़ाबन मुहीना, बेशक जो ईजा देते हैं अल्लाह और उसके रसूल को, फरमाया उन पर अल्लाह की लानत है दुनिया में और आखिरत में, और अल्लाह तबारक व ताला ने उन लोगों के लिए जिल्लत का अजाब तैयार कर रखा है। दुनिया में भी लानत, आखिरत में भी लानत, और फिर उनके लिए जिल्लत का अजाब भी तैयार किया गया है। जरा सोचिए कि कौन सा मुसलमान है जो इस बात को गवारा करेगा कि वो अल्लाह तबारक व ताला और उसके रसूल सल्लल्लाहु ताला अलैहि वसल्लम को ईजा दे और जहन्नम के अजाब का मुस्तहिक ठहर जाए। हम कहरे कहार और गज़बे जब्बार से उसी की पनाह मांगते हैं। मदनी चैनल के नाज़रीन, हदीस मुबारक के अंदर फरमाया, अल मुस्लिमु मन सलीम अल मुस्लिमूना, लफ्ज अल मुस्लिम जो बयान किया गया है इससे मुराद मुसलमानों का अमल है, यानी तमाम मुसलमान, इनका अमल ऐसा होना चाहिए कि इनके हाथ से और इनकी जुबान से दूसरे मुसलमान सलामत रहें। हदीस में एक तो हाथ का जिक्र किया गया और दूसरा जुबान का जिक्र किया गया, तो यहां यह बात जहन में रखिए कि मुराद हाथ से जाहिरी भी है और बातिनी भी है। जाहिरी हाथ वो तो यकीनन जाहिर है, अपने हाथ से तकलीफ ना दी जाए वो खा किसी भी तरह की हो, लेकिन उसका ताल्लुक जाहिरी हाथ से होना चाहिए। और बातिनी, फरमाया बातिन से मुराद कुव्वत है, कब्जा है और गलबा है, कि अपनी कुव्वत, अपने गलबे और अपने कब्जे और अपने इख्तियार के साथ किसी भी शख्स को तकलीफ ना दी जाए। इस हदीस मुबारक में आजाद तो इंसान के और भी हैं, लेकिन बयान दो किए गए, वो भी एक हाथ और दूसरा जुबान। इन दोनों आजा की जो तख्सीस की गई है उसकी वजह क्या है? शारीर हदीस ने इस बात को भी वाज़े कर दिया, कहा इसलिए कि ज्यादातर जो इंसान दूसरे को ईजा और तकलीफ में मुबतला करता है उनमें ये दो आजा ही इस्तेमाल करता है, एक हाथ और दूसरा जुबान। और फिर इन दोनों में जुबान को हाथ के ऊपर मुकद्दम किया, यानी पहले जुबान का जिक्र है फिर उसके बाद हाथ का जिक्र किया गया। अल मुस्लिम मन सलीम अल मुस्लिमूना मिल लिसानिही व यदिही। इसके बारे में भी शारीन हदीस रहिमहुमुल्लाह ताला ने लिखा कि जुबान को हाथ पर मुकद्दम करने की वजह यह है क्योंकि जुबान की जो इजार रिसानी है बनिस्बत हाथ के ज्यादा होती है। क्यों? इस वजह से कि हाथ से इंसान सिर्फ उन लोगों को ईजा दे सकता है जो इसके सामने मौजूद हैं, मगर जुबान से हाजिर को ईजा पहुंच सकती है, गायब को ईजा दी जा सकती है, जिंदा को ईजा दी जा सकती है, मुर्दा को ईजा दी जा सकती है, यानी तमाम जो ईजाएं हैं वो जुबान के साथ आम हैं, लेकिन हाथ के साथ तख्सीस मौजूदीन के साथ होती है। गोया कि पता ये चला कि जुबान की ईजाएं हाथ के मुकाबले में ज्यादा है। इस वजह से नबी रहमत सल्लल्लाहु ताला अलैहि वसल्लम ने जुबान का जिक्र पहले फरमाया और हाथ का जिक्र बाद में फरमाया। और फिर इसमें एक बात और भी होती है कि बंदा अगर किसी को मार नहीं सकता तो कम से कम जुबान तो चला ही सकता है। आप कई एक लोगों को देखेंगे, मुसलमान आपस में लड़ रहे हैं, हाथ नहीं चल रहे लेकिन गाली गलौज कर रहे हैं, एक दूसरे को बुरा भला कह रहे हैं। हालांकि इस्लाम और ईमान ये है, सरकार दो आलम सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम ने इरशाद फरमाया, मुसलमान की ये शान तो है ही नहीं कि वो लानत और मलामत करे, फौश गोई करे, बुरी गुफ्तगू करे। ये मुसलमान की अलामत नहीं है। मुसलमानों की अलामत ये है कि ये जब बात करते हैं तो आपस में रहम दिल होकर पेश आते हैं, और एक मोमिन दूसरे मोमिन के लिए यूं है, हदीस में इस तरह उंगलियां दूसरी उंगलियों में डालकर फरमाया गया, एक दीवार की तरह है। तो बंदा मोमिन अपने मुसलमान भाई के लिए क्या अहमियत रखता है? फरमाया इन्नमल मुमिनून इख्वा, कि तमाम मुसलमान आपस में भाई भाई हैं। क्या भाइयों से लड़ा जाता है? क्या भाइयों को बुरा कहा जाता है? क्या भाइयों को गालियां दी जाती हैं? क्या जुबान से और हाथ से तकलीफें पहुंचाई जाती हैं? फरमाया नहीं। तो हाथ ना भी चल रहे हों, पांव ना भी चल रहे हों, लेकिन कम से कम जुबान चलाने का इख्तियार तो बंदे के पास होता ही, और जुबान फिर चलती रहती है। अल्लाह करीम जुबान की आफतों से हम सबको महफूज फरमाए। मदनी चैनल के नाज़रीन याद रखिए कि मुसलमान की इज्जत को हलाल समझ लेना ये सूद से भी बड़ा गुना है। नबी पाक सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम ने एक मौका पर सहाबे किराम अलैहि मुर्दवान से यह दरियाफ्त फरमाया, फरमाया क्या तुम जानते हो कि अल्लाह तबारक व ताला के नजदीक सूद से बड़ा गुना कौन सा है? तो सहाबे किराम अलैहि मुर्दवान ने अर्ज की, वल्लाहु व रसूलुहु आलम, यानी अल्लाह और उसका रसूल ही बेहतर जानते हैं। तो इरशाद फरमाया, बेशक अल्लाह तबारक व ताला के नजदीक सूद से बढ़कर गुना जो है वो मुसलमान की इज्जत को अपने लिए हलाल समझना है। फिर नबी अकरम सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम ने ये आयत करीमा तिलावत फरमाई, वल्लज़ीन युज़ून अल-मुमिनीन वल-मुमिनात बिगैर मक्तसबू फक़द इहतमलू बुहतानन व इस्मन मुबीना, और जो ईमान वाले मर्दों और औरतों को बेकिए सताते हैं, यानी बगैर किसी वजह शरीक सताते हैं, उन्होंने बोहतान और खुला गुना अपने सर लिया है। प्यारे इस्लामी भाइयों, यकीनन मुसलमान की इज्जत पर हाथ डालना ये सूद जैसे गुना है, बद से भी बदतरीन गुना है। हदीस में फरमाया, बदतरीन सूद मुसलमान की आबरू में ना हक दस्त दराजी करना है, मुसलमानों को जलील और रुसवा करना है, उनकी इज्जत पे हाथ डालना है और उनको ईजा और तकलीफ में मुबतला करना है, और जमाने के सामने बगैर किसी वजह शरई के मुसलमानों को रुसवा करना है, उन्हें जलील करना है। फरमाया ये बदतरीन गुना है। सूदखोर को अल्लाह तबारक व ताला और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जंग करने का अल्टीमेटम दिया गया है। फरमाया ये तो माली सूद का हाल है, मुसलमान की आबरू चूंकि माल से भी ज्यादा अजीज है और कीमती है, इसीलिए मुसलमान की आबरू रेजी यानी उसकी गीबत वगैरह करके उसे जलील करना ये बदतरीन सूद करार दिया गया है। और एक हदीस मुबारक में फरमाया कि मोमिन की हुर्मत तो काबे से भी बढ़कर है, जैसा कि हदीस मुबारक में सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने एक मर्तबा काबा मुअज्जमा को मुखातिब फरमाया और फरमाया, ए काबा मुअज्जमा, मोमिन की हुर्मत तुझ से बढ़कर है। और सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने मुसलमानों पर जिस तरह एक दूसरे की जान माल को हराम करार दिया, फरमाया इसी तरह इसकी इज्जत को भी हराम करार दिया है। सही बुखारी शरीफ की एक हदीस मुबारक है, अब्दुल्लाह इब्ने अब्बास रज़ियल्लाहु ताला अन्हुमा इस हदीस के रावी हैं, फरमाते कि हिज्जतुल वदा के मौका पर मीना शरीफ में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खुतबा देते हुए ये बात इरशाद फरमाई, या अय्युहन नास अय्यु यौमिन हाजा, ए लोगो ये कौन सा दिन है? तो लोगों ने सब ने कहा, यौमुन हराम, कि ये हुरमत वाला दिन है। फिर सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाने लगे, अय्यु बलदिन हाजा, ये कौन सा शहर है? तो सहाबाए किराम अली मुर्दवान मौजूद थे, उन्होंने जवाबन अर्ज किया कि हजूर बलदुन हरामुन, कि ये हुरमत वाला शहर है। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, फअय्यु शहरिन हाजा, कि ये कौन सा महीना है? तो सहाबाए किराम अली मुर्दवान ने अर्ज किया, شَهْرٌ حَرَام کہ حضور یہ تو حرمت والا مہینہ ہے. تو نبی پاک صلی اللہ علیہ وسلم فرمانے لگے فَإِنَّ دِمَاءَكُمْ وَأَمْوَالَكُمْ وَأَعْرَاضَكُمْ عَلَيْكُمْ حَرَامٌ كَحُرْمَةِ يَوْمِكُمْ هَذَا فِي بَلَدِكُمْ هَذَا فِي شَهْرِكُمْ هَذَا. تو ارشاد فرمایا بے شک تمہارے خون اور تمہارے مال اور تمہاری عزتیں تم پر حرام ہیں جس طرح تمہارے اس دن کی حرمت تمہارے اس مہینے میں اور تمہارے اس شہر کے اندر ہے. تو نبی پاک صلی اللہ علیہ وسلم نے حدیث میں فَعَادَاهَا مِرَارًا بار بار اس جملے کو آپ نے دہرایا. ثُمَّ رَفَعَ رَأْسَهُ فَقَال اللَّهُمَّ هَلْ بَلَّغْتُ اللَّهُمَّ هَلْ بَلَّغْتُ. پھر سرکار دو عالم صلی اللہ علیہ وسلم نے اپنے سر کو اوپر اٹھایا اور فرمانے لگے اے اللہ کیا میں نے سب کچھ پہنچا دیا, اے اللہ کیا میں نے سب کچھ پہنچا دیا. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں فَوَلَّذِي نَفْسِ بِيَدِهِ إِنَّهَا لَوَصِيَّتُهُ إِلَىٰ أُمَّتِهِ. فرمایا اس ذات کی قسم جس کے قبضہ قدرت میں میری جان ہے بے شک یہ نبی پاک صلی اللہ علیہ وسلم کی اپنی امت کو وصیت ہے. پھر عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں سرکار دو عالم صلی اللہ علیہ وسلم اس کے بعد ارشاد فرمانے لگے فَلْيُبَلِّغِ الشَّاهِدُ الْغَائِبَ لَا تَرْجِعُوا بَعْدِي كُفَّارًا يَضْرِبُ بَعْدُكُمْ رِقَابَ بَعْدٍ. فرمایا چاہیے کہ حاضر غائب تک پہنچا دے, جو یہاں ابھی موجودین ہیں جو حاضر ہیں وہ ان تک یہ بات پہنچا دیں کہ جو یہاں پر نہیں آ سکے. پھر اس کے بعد فرمانے لگے تم میرے بعد کافر نہ ہو جانا کہ تم ایک دوسرے کی گردنیں مارنے لگو. مدنی چینل کے ناظرین خطبہ منیٰ کے حوالے سے روایات جو ہیں یہ مختلف ہیں. بعض روایات میں ہیں کہ صحابہ کرام علیہ مردوان نے جوابات خود دیے, مثلا یہ حرمت والا دن ہے, حرمت والا شہر ہے وغیرہ وغیرہ. اور بعض روایات میں یہ آتا ہے کہ صحابہ کرام علیہ مردوان خاموش رہے اور ہر سوال پر یہ عرض کرتے رہے اللہ و رسولہ اعلم. اور اگر ہم ان دونوں روایات کو جمع کرنا چاہیں تو علامہ کرمانی رحمت اللہ تعالی علیہ دونوں طرح کے الفاظ کے درمیان تطبیق دیتے ہوئے مطابقت اور موافقت کرتے ہوئے بیان کرتے ہیں کہ دونوں الفاظ ایک ہی موقع اور واقعہ کے ہیں. ہوا یہ کہ پہلے نبی پاک صلی اللہ علیہ وسلم نے علمی بڑائی کے طور پر ارشاد فرمایا اتدرون کیا تمہیں علم ہے کہ آج کیا دن ہے؟ تو صحابہ کرام علی مردوان نے عرض کر دیا اللہ و رسولہ اعلم. پھر اس کے بعد نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا علیس یوم النہر, یعنی کیا یہ یوم نہر نہیں ہے؟ تو صحابہ کرام علی مردوان نے عرض کیا جی ہاں یہ حرمت والا دن ہے. شارحین حدیث اس حدیث مبارک کا خلاصہ بیان کرتے ہوئے فرماتے ہیں کہ سرکار دو عالم صلی اللہ علیہ وسلم نے مسلمانوں پر جس طرح ایک دوسرے کے جان اور مال کو حرام قرار دیا اسی طرح ان کی عزت کو بھی حرام قرار دے دیا. اور حدیث میں واضح طور پر ارشاد فرما دیا کہ بے شک اللہ تبارک و تعالی نے تمہاری جانوں کو اور تمہارے مالوں کو اور تمہاری عزتوں کو تم پر حرام کر دیا ہے, ویسے ہی جیسے اس مہینے میں آج کے دن تمہارے اس شہر کی حرمت ہے, بیعینی ہی ایسے ہی تمہاری جانیں تمہارے مال اور تمہاری عزتیں ایک دوسرے کے اوپر حرام ہیں. مدنی چینل کے ناظرین کسی مسلمان کو ایذا دینا یہ برے خاتمے کے اسباب میں سے ایک سبب بھی ہے, جیسا کہ شرح الصدور میں ہے. بعض علماء کرام رحمہم اللہ تعالی فرماتے ہیں برے خاتمے کے چار اسباب ہیں. نمبر ایک, نماز میں سستی کرنا. جی ہاں, جو شخص نماز میں سستی کرتا ہو تو یہ ایک ایسا سبب ہے کہ اندیشہ ہے اس کی وجہ سے خاتمہ ایمان پر نہ ہو. اللہ تبارک و تعالی ہمیں محفوظ فرمائے اور نماز کی عادت بنانے کی توفیق نصیب فرمائے. نمبر دو, شراب نوشی, کہ یہ بھی ایک ایسا سبب ہے جس کی بنا پر اندیشہ ہے کہ مرتے وقت ایمان پر خاتمہ نہ ہو سکے. اور تیسرا فرمایا والدین کی نافرمانی, کہ جو دنیا میں بندہ اپنے ماں باپ کی نافرمانی کرتا ہوگا تو اس کے لیے بھی یہ سبب ایسا ہے کہ اندیشہ ہے کہ مرتے وقت اس کا ایمان اس سے سلب کر لیا جائے۔ اور فرمایا چوتھی بات، مسلمان کو تکلیف دینا ہے۔ لوگوں کو تکلیف دینے والا وہ تو ملعون ہے، جیسا کہ حضرت امیر المؤمنین سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ سے مروی ہے کہ نبی اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عبرت نشان ہے، فرمایا جس مسلمان نے دوسرے مسلمان کو تکلیف دی یا اسے دھوکے میں مبتلا کیا تو فرمایا وہ ملعون ہے۔ اور حدیث مبارک میں الفاظ یہ بیان کیے گئے، لا ترجعوا بعدی کفارا، اس کا مطلب کیا ہے؟ یعنی فرمایا کہ میرے بعد کافر نہ ہو جانا اور ایک دوسرے کی گردنیں مارنے نہ لگ جانا۔ شارحین حدیث نے فرمایا کہ اس کا مطلب یہ ہے کہ دین اسلام پر قائم رہنا اور اسلام چھوڑ کر قتل و غارت گری شروع نہ کر دینا، اور اس کا دوسرا ایک مطلب اور یہ ہے کہ میرے بعد ایک دوسرے کے قتل کو حلال قرار دے کر کافر نہ ہو جانا، اور تیسرا ایک اس کا مطلب یہ ہے کہ بغیر کسی دلیل شرعی کے ایک دوسرے کے اوپر کفر کے فتوے لگا کر ایک دوسرے کو قتل کرنا شروع نہ کر دینا۔ اور اسی حدیث مبارک میں اگلا جملہ یہ ارشاد فرمایا کہ یَدْرِبُوا بَعْضُكُمْ رِقَابَ بَعْضٍ، کہ ایک دوسرے کی گردنیں مارنے لگو۔ حدیث پاک ان الفاظ کا شارحین حدیث نے یہ مطلب بیان فرمایا، فرماتے ہیں کہ اس سے یہ ہرگز مطلب نہیں کہ مسلمان کی گردن مارنے والا اور اسے قتل کرنے والا یہ کافر ہو جاتا ہے۔ فرمایا قتل کرنا یہ تو بہت بڑا گناہ ہے، بہت بڑی خطا ہے، کیونکہ جو شخص توحید کا اقرار کرتا ہے اور رسول اللہ صلی اللہ علیہ وسلم کی رسالت کی شہادت بھی دیتا ہے، تمام ضروریات دین پر وہ ایمان بھی رکھتا ہو، اس کو کسی گناہ کی وجہ سے کافر قرار دے دینا یہ جائز نہیں ہے، سوائے اس صورت کے کہ وہ کسی حرام قطعی کام کو حلال قرار دے دے، لیکن جب کسی حرام کام کو حرام سمجھتے ہوئے اگر وہ اس کا ارتکاب کرتا ہے تو وہ اللہ تبارک و تعالیٰ کی نافرمانی ضرور کر رہا ہے، وہ گناہگار ضرور ہے، وہ چاہے گا تو اس کو سزا دے گا اور اگر چاہے گا تو رب تبارک و تعالیٰ اس کو معاف بھی فرما سکتا ہے۔ تو اس لیے مدنی چینل کے ناظرین، اس سے یہ مراد ہرگز بھی یہ نہیں کہ کسی مسلمان کو قتل کرنے سے مطلقاً بندہ کافر ہو جاتا ہے، بشرطے کہ اس قتل کو جبکہ یہ جانتا ہے کہ حرام ہے پھر اس حرام قطعی کو اپنے لیے حلال نہ جانے۔ اگر یہ کسی حرام قطعی کو اپنے اوپر حلال جاننے لگتا ہے تو اس کام کی وجہ سے دائرہ اسلام سے تو باہر نکل سکتا ہے، لیکن اگر حرام ہی جانتا ہے اور پھر اس کا ارتکاب کر بیٹھتا ہے تو اس ارتکاب کرنے کی بنا پر یہ گناہگار ضرور ہوگا۔ اسے چاہیے کہ فوری طور پر توبہ کرے۔ جس مسلمان کی حق تلفی کی ہے، جس کو اذیت پہنچائی ہے، جسے تکلیف میں مبتلا کیا ہے، اس سے فوری طور پر معافی مانگ لے، کیونکہ مسلمان کی جو علامات ہے، جو ایمان والوں کی نشانیاں ہیں، وہ ایسی ہیں کہ جنہیں حدیث میں بیان کر دیا گیا اور رسول اللہ صلی اللہ علیہ وسلم نے یہ واضح طور پر ارشاد فرمایا کہ تم پر ایک دوسرے کا مال، ان کی جان اور عزتیں حرام قرار دے دی گئی ہیں، اور یہ بھی واضح طور پر حدیث مبارک میں موجود ہے کہ مسلمان کی شان یہ ہے، مسلمان کی تعریف یہ ہے کہ اس کے ہاتھ سے اور اس کی زبان سے دوسرے مسلمان سلامت رہیں۔ اس لیے مسلمان کو چاہیے کہ رحم دل بنے، ایک دوسرے کے کام آئے اور مسلمانوں کو تکلیف دینے کی بجائے ان کی تکالیف کو دور کرنا چاہیے۔ اللہ تبارک و تعالیٰ سے دعا گو ہوں خالق کائنات ہم سب کو عمل کی بھی توفیق نصیب فرمائے۔ آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وصحابہ وبارک وسلم۔ ایمان